नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तरसंवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग प्रत्यक्ष कुराकानी गर्दछौ। आदरणीय श्रोताहरू, बेरोजगारी मुलुकको आर्थिक, सामाजिक र राजनीतिक समस्याको मुख्य कारण बनिरहेको छ। खास गरी कुनै पनि काम गर्न योग्य व्यक्तिले काम गर्ने इच्छा र तत्परता हुँदाहुँदै पनि उसले काम गर्ने अवसर प्राप्त नहुने अवस्थालाई हामी बेरोजगारका रूपमा बुझ्दछौ। सुस्त व्यापार वृद्धि, उद्योगको विस्तार हुन नसक्नु, मौसमी रोजगारी, पूँजी अभाव, कमजोर शैक्षिक गुणस्तर, सिप तथा दक्षतामा बेमेल हुनु, सुशासन र कुशल नेतृत्वको कमी, समयानुकूल नीतिको अभाव जस्ता विषयलाई बेरोजगारीको मुख्य कारण मानिँदै आइएको छ। स्वदेशमा रोजगारीका अवसर नहुँदा पछिल्ला दिनमा शिक्षित युवा पुस्ता हरेक दिन विदेशी नै ताती लागेको दृश्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत देख्न सकिन्छ। हरेक दिन सयौंको संख्यामा युवा विदेशिएको दृश्यले सरकार र सरोकारवालाको बीचमा समेत गम्भीर चासो पैदा गरिरहेको पछिल्लो अवस्था छ। दैनिक सामान्य गुजारा गर्न र छाक टार्न पनि लाखौं युवाहरू सामान्य कामको खोजीमा विदेश भौतारिनु परेको अवस्था अहिले रहेको छ। बेरोजगारीको डरलाग्दो स्थिति, विदेशिनीको तातीले पछिल्ला दिनमा आम मानिसहरूले एउटै प्रश्न गरिरहेको पनि अवस्था रहेको छ। स्वदेशमा रोजगारीको सिर्जना कहिले हुन्छ? विदेशिनी लहरको अन्त्य कहिले रोकिन्छ? रोजगारीको वर्तमान अवस्था, सरकारले गरेका प्रयत्न, सर्वसाधारणको अपेक्षा लगायतका विषयमा केन्द्रित रहेर आजको अन्तरसंवादमा हामी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग कुराकानी गर्दैछौ। मन्त्रीज्यू, यहाँलाई कार्यक्रम अन्तरसंवादमा हार्दिक स्वागत छ।
हजुर नमस्कार, धन्यवाद छ।
अहिले रोजगारदाता र रोजगारीको खोजीको दूरीलाई हटाउने भन्दै यहाँले नेतृत्व गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा श्रमाधान रोजगार मेला जारी छ। कोशी, मधेस र गण्डकी प्रदेशमा यो मेला सम्पन्न पनि भइसकेको छ भने बाँकी प्रदेशमा भइरहेको छ र हुँदै पनि छ। कस्तो प्रतिक्रिया पाउनु भएको छ यहाँले यो श्रमाधान रोजगार कार्यक्रमबाट, मेलाबाट?
यहाँलाई धन्यवाद छ। सबैभन्दा पहिला त रेडियो नेपालबाट सुनिरहनुभएका श्रोताहरूलाई म एउटा यो नेपालको रोजगारीको खोजीमा रहेका तमाम नेपाली नागरिक र रोजगारदाता कम्पनीहरूलाई यो एउटा ऐतिहासिक एउटा इतिहास बोकेको रेडियो नेपालबाट आफ्ना केही कुराहरू राख्न पाएको र उहाँहरूलाई सुनाउन पाएकोमा म श्रोता वर्गलाई धन्यवाद दिन चाहन्छु। अनि अब यो हामीले कोशीबाट जेठ 17 गते सम्मान्य प्रधानमन्त्रीज्यूले सुरुवात गरिसके पछाडि कोशी, मधेस प्रदेश हुँदै गण्डकी प्रदेशमा समापन भई हिजो हामीले लुम्बिनी प्रदेशमा सुरुवात गरेका छौँ र भोलि कर्णालीमा सुरुवात गर्दैछौँ। आज लुम्बिनीको समापन हुँदैछ। यसबाट हामीले सुरु गर्न खोजेको र हामीले एउटा जनताको माझमा पुर्याउन खोजेको सूचना के थियो भने श्रमिकको खोजीमा रहेका रोजगारदाता र श्रमको खोजीमा रहेका श्रमिकलाई एकै थलोमा उभ्याउने एउटा उद्देश्यका साथ हामीले यो मेला आयोजना गरेका थियौँ र मेलामा श्रमको अवसर मात्रै नभएर रोजगारीका लागि आवश्यक सिपको समेत जानकारी दिइनेछ भन्ने एउटा जुन हामीले कोसिस गरेर सुरुवात गरेका छौँ र यो एउटा उत्साहजनक र एउटा नयाँ कार्यक्रम भएको हुनाले अब तीनवटै सरकार, सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार, त्यसमा ठूलो निजी क्षेत्रको सहयोग छ र सर्वसाधारण नागरिकहरूको उपस्थिति र चासोमा हामीलाई एकदमै सन्तोषजनक सूचनाहरू प्राप्त भइरहेको छ। अभिरामजी,
आगामी वर्षको आर्थिक यो जुन बजेटमा छ त्यसमा पनि श्रमदान रोजगार कार्यक्रमलाई समावेश गरिएको छ। अहिलेको यो अवस्थालाई हेरेर आगामी दिनमा यो कार्यक्रम कसरी अगाडि बढ्छ? अहिलेको सन्दर्भमा पनि रोजगारका लागि आउनेहरू के कस्तो अवस्था रहेको छ?
पक्कै पनि हामीले आउने आर्थिक वर्षको लागि सुरुदेखि नै केही गर्नुपर्छ भनेर श्रमाधान, त्यसपछि रोजगार ब्याङ्कको कुरा छ, हामीले थुप्रै कुराहरू बजेटमा समेट्न सकेका छौँ र अब आउने जुन हाम्रो यो बाँकी चाहिँ तीनवटा प्रदेश भनौँ, अब आज लुम्बिनीमा सकिसके पछाडि हामीसँग कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशको कार्यक्रम छ। यसले हामीलाई एउटा के उत्साह दिएको छ भने रोजगारदाता कम्पनीहरू पनि थुप्रै हुनुहुँदो रहेछ जसले नेपालमा रोजगारीको खोजीमा रहेका नेपालीहरूलाई रोजगार दिन चाहनुहुन्छ, तर त्यहाँ केही खाडल भेट्यौँ हामीले, जस्तो चाहिँ रोजगारदाता कम्पनी र रोजगारको खोजीमा रहेका नागरिकहरूको मिलन बिन्दु एउटा कतै नभएको, त्यो एक्सेसहरू नभएको, अनि रोजगारदाता कम्पनीले खोजेको चाहिँ सिप अनुसारको चाहिँ रोजगारी खोजीमा रहेका नागरिकहरूमा त्यो सिप नभएको, अनि सिप भएकाहरूलाई पनि कसरी चाहिँ त्यो रोजगारदाता कम्पनीमा पुग्ने भन्ने कुराहरू जानकारी नभएको, यी यावत कुराहरूले गर्दाखेरि आउने वर्षको कार्यक्रम बनाउनका लागि हामीले यो सातै प्रदेशको कार्यक्रम सकिए पछाडि हामीलाई अत्यन्तै सजिलो हुन्छ र हामी एउटा तथ्याङ्कमा पनि हामीले काम गर्न सक्ने वातावरण बन्छ। त्यो भएपछि आउने वर्षको कार्यक्रमहरूलाई चाहिँ हामीलाई अझ सहज र अझ तपाईँको चाहिँ रिजल्ट ओरिएन्टेड, अझ यसले चाहिँ एउटा भनौँ नागरिकको जे नागरिकको चाहिँ अहिले आवश्यकता छ र जे रोजगारदाता कम्पनीहरूको आवश्यकता छ त्यसमा चाहिँ हामीले केही यो जुन खाडल छ यो खाडललाई चाहिँ हजुरको चाहिँ कम गर्ने चाहिँ एउटा मौका चाहिँ मिल्छ, त्यो मिलिरहेको छ भन्ने हाम्रो बुझाइ छ।
जस्तो बेरोजगारी अहिले मुलुकको मुख्य समस्याकै रूपमा रहेको छ, श्रम गर्न योग्य उमेर समूहको संख्या पनि ठूलो छ तर त्यो रोजगार विहीन जस्तै छ, यो अवस्थालाई यहाँले कसरी हेर्नु भएको छ? श्रम रोजगार मन्त्रालयका कार्यक्रमहरूमा यो विषयलाई सम्बोधन गर्न कसरी खोजिएको छ?
हामीले म हजुरलाई अलिकति हाम्रो यो श्रमाधानको जुन सुरुवाती कुरामा जोड्न मन लाग्यो, यो श्रमाधान भन्ने शब्द हामीले कसरी चयन गरौँ भन्ने विषयमा म अलिकति जानकारी गराउन चाहन्छु। नेपालमा अहिले आन्तरिक रोजगारी अनि स्वरोजगारको कुरादेखि लिएर गएर वैदेशिक रोजगारीमा जाने नागरिकहरू बीचको चाहिँ ठगी, तपाईँको यहाँ थुप्रै समस्याहरू छ, विदेशमा उद्धारमा पर्खिएका नेपाली नारीको लगायत यी सबै कुरालाई हामीले कसरी एकद्वार प्रणालीमा चाहिँ रेकर्डेड गर्न सकिन्छ भनेर श्रमसँग सम्बन्धित सबै गुनासा, जिज्ञासा र सुझाव पनि हामीले कसरी देशमा रोजगार सिर्जना गर्न सकिन्छ, कस्ता अभियान चलायो भने स्वरोजगार यहाँ नेपालमै बनाउन सकिन्छ भन्ने विषयमा ती सुझावहरू पनि पाउने गरी पैसा नलाग्ने नम्बर 1141 नम्बरलाई हामीले श्रमाधान कल सेन्टरको रूपमा लिने गरी श्रम सम्बन्धीको सबै किसिमका कुराहरू एउटै थलोमा रेकर्डेड गर्ने गरी हामीले श्रमाधान कल सेन्टर सुरु गर्यौँ र त्यसकै फलस्वरूप हामी त्यहाँबाट चाहिँ सुरुवात गर्दै अहिले श्रमाधान रोजगार मेलामा छौँ। त्यसले यो चाहिँ स्वदेशमा रोजगारी सिर्जना गर्न सकिन्छ र स्वदेशमा स्वरोजगार बनाउन सकिन्छ, साना साना मझौला व्यवसायहरू स्वदेशमा गर्न सकिन्छ भन्ने विषयको एउटा हामीलाई सकारात्मक सन्देश हामीले पनि केही पाइसकेको र त्यो चाहिँ समाजमा नागरिक बीच चाहिँ पुर्याउनु पर्ने भएको हुनाले हामीले यसलाई अबको 2 वर्ष जति चाहिँ हामी सिपमा अलिकति बढी जोड दिउँ, जसले गर्दाखेरि चाहिँ नागरिकहरूले केही सिप सिकिदिनु भयो भने, आजको बजारको माग अनुसारको सिप सिकिदिनु भयो भने यही देशमा स्वरोजगार बन्न सकिन्छ र हामीले चाहिँ रोजगार पनि यहाँ सिर्जना गर्न सकिन्छ र विदेश जानुपर्ने जुन बाध्यात्मक अवस्था छ यसलाई केही कमी हुँदै जान सक्छ, घटाउँदै जान सकिन्छ भन्ने उद्देश्यले चाहिँ हामीले सुरु गरेको हुनाले हामी आन्तरिक रोजगार र आन्तरिक स्वरोजगारको विषयमा चाहिँ अलि धेरै काम गर्ने र यसलाई हामीले सकारात्मक रूपमा लिएका छौँ र नेपालमा यो सम्भव छ भन्ने हामीलाई लागेको छ।
अहिले हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने युवा र तिनका आफन्तहरूको खचाखच दृश्य देख्न सकिन्छ, यो विषयले सबैको ध्यान तानेको एउटा अवस्था पनि छ, तर स्वदेशमा रोजगारी सिर्जनामा गुणात्मक हिसाबले वृद्धि हुन नसक्दाखेरि विदेश जानुपर्ने बाध्यात्मक परिस्थितिलाई यहाँले कसरी विश्लेषण गर्नुहुन्छ? पछिल्लो समय त अब भनियो भने सामाजिक सञ्जालमा यो विषयले निकै चर्चा परिचर्चा पनि पाइरहेको छ।
हेर्नुहोस्, तपाईँ हामीले देख्ने गरेको र मिडियाले देखाएको अन्तर्राष्ट्रिय विमानस्थलको मात्रै हो, यहाँलाई म त अझ थपेर के भन्न चाहन्छु भने हाम्रो ओपन बोर्डर सिमाना खुला सिमाना भएको हुनाले खुला सिमानाबाट बाई ल्यान्ड पनि तलको बाटोबाट पनि थुप्रै थुप्रै मान्छेहरू गइराख्नु भएको छ, जुन चाहिँ सामाजिक सञ्जालले देख्न सामाजिक सञ्जालमा देखाउन भ्याइएको छैन। यो एउटा पीडादायी अवस्था हो देशको लागि, त्यस कारणले हामी यसको अन्त्य गर्नैका लागि अब सुरुवात त केही न केहीबाट गर्नु पर्यो, कतै न कतैबाट गर्नु पर्यो। फेरि अब अहिलेको अवस्थामा हजुर हामीले चाहिँ विदेश जानलाई रोक्छु भनेर अब त्यसरी भन्दा नि हामी रोक्नका लागि यहाँ बस्नका लागि रोकिनका लागि चाहिँ सम्भावना के छ त भन्ने विषयमा नागरिकको तर्फबाट हेर्दाखेरि एकजना नागरिक जो विदेश जान खोज्दै हुनुहुन्छ उहाँको तर्फबाट हेर्दाखेरि म कसरी मेरै देशमा चाहिँ आय आर्जन गरेर मेरो घर परिवार मेरो बालबच्चा मेरो शिक्षा दीक्षा म यो कसरी दिन सक्छु भने उहाँले सोच्नुपर्ने हुन्छ। त्यस कारणले चाहिँ अहिले हामीले गर्ने भनेको चाहिँ यस्तै नयाँ अभियानहरू सुरु गर्ने, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, निजी क्षेत्रलाई कसरी चाहिँ प्रोटेक्ट गर्न सकिन्छ र निजी क्षेत्रको आय आर्जनलाई कसरी बढाउन सकिन्छ, देशभित्र चाहिँ अर्थतन्त्रलाई कसरी चलायमान गर्न सकिन्छ भनेर चाहिँ हामी त्यतातिर काम गर्ने र अनि त्यसलाई विदेश जान लाग्नु भएको नागरिकहरूले होइन म त यति पैसाको लागि त म यही देशमा नि पाउन सक्छु, अब म यहीँ केही गरेर बस्न सक्छु भन्ने किसिमको उहाँहरूलाई त्यो एउटा सेल्फ मोटिभेटेड हुने गरी आफै चाहिँ त्यो ओहो मलाई चाहिँ यहीँ ठिक छ है अब मेरो परिवारसँग बसेर भन्ने नबनाएसम्म हामीले विदेश जानलाई त्यति सजिलै रोक्न सक्दैनौँ। फेरि यो विदेश जाने भन्ने क्रम चाहिँ हजुरको के हो भने कुनै बेला धेरै कोरियनहरू विदेश जानुहुन्थ्यो पछाडि बिस्तारै फर्किनुभयो, चाइनिजहरू विदेश जानुहुन्थ्यो उहाँहरू फर्किनुभयो, पछिल्लो समय भियतनामिजहरू तपाईँको आफ्नो देश फर्कन थाल्नु भएको छ। त्यस कारणले यो विदेश जाने र फर्किने भन्ने कुराहरू चाहिँ हजुरको अबको एउटा चाहिँ ग्लोबलाइजेसन जुन डिजिटलाइजेसन भएको छ वर्ल्ड नै यसमा चाहिँ अब हामीले रोकेर रोकिने भन्दा नि यहाँ चाहिँ सम्भावना बढाउनु पर्ने भएको हुनाले मलाई चाहिँ अहिलेको हजुरको हामीले थुप्रै कामहरू गर्न लागिरहेका छौँ श्रम मन्त्रालय अन्तर्गत, यी कामहरू हामी क्रमिक रूपमा गरेर जान सक्यो भने केही वर्ष पछाडि बिस्तारै बिस्तारै चाहिँ घट्दै घट्दै जाने, विदेश जाने दर चाहिँ घट्दै जाने र विदेशमा गएका नेपाली नागरिकहरू पनि बिस्तारै अब स्वदेशतिर फर्केर आउने यहाँ पनि सम्भावनाहरू देखेर यसरी चाहिँ हामी जाने हो र यसरी चाहिँ हामीले रोक्न सकिन्छ भन्ने बुझाइ चाहिँ हाम्रो सभामुखी।
यो गएका मानिसहरू फर्किने सन्दर्भमा मैले यहाँलाई सोध्न पनि चाहे, त्यस्तो तथ्य तथ्याङ्क अहिले हामीले राखेका पनि छैनौं होला राम्रोसँग, र के देखिन्छ भने अध्ययनका लागि जाने विद्यार्थीहरू त सकभर उतै बस्ने चलन पनि बढेको छ, यो हिसाबले यहाँ रोजगारीका अवसरलाई वृद्धि गरेर उहाँहरूलाई फर्काउनको लागि पक्कै पनि राज्यका तह र संयन्त्रहरूबाट भूमिका पनि खेलिनुपर्ने हुन्छ होला, यो विषयलाई कसरी हेर्नुहुन्छ? उहाँहरू फर्किनुहुन्छ अब श्रमिकको मा उहाँहरू त फर्किनु होला तर अध्ययनका लागि गएका र जो शिक्षित वर्ग छन् उनीहरू विदेश गएपछि उतै बस्ने गरेका छन् भनेर पनि भनिन्छ।
अब यो चाहिँ हजुरको के हुन्छ भने मैले अघि पनि भने सबभन्दा पहिला हामीले यहाँको इन्भाइरोमेन्ट यहाँको यो देशभित्रको चाहिँ इन्भाइरोमेन्ट हामीले अत्यन्तै त्यो कोही पनि नागरिकलाई चाहिँ आकर्षित भनेको त्यो बनाउनु पर्ने आवश्यकता हुन्छ र मलाई के लाग्दैन भने अध्ययनका लागि जानुभएका दाजुभाइ दिदीबहिनीहरू पनि सबै उतै बस्नुहुन्छ भन्ने कुरामा त त्यो मलाई लाग्दैन, तर अहिलेलाई हामीले धेरै मान्छे उतै बस्नुभयो कि भन्ने हाम्रो बुझाइ हो, तर हामीहरू विदेश जान थालेको एकदम ठुलो सङ्ख्यामा विदेश जान थालेको नि त्यति धेरै वर्ष भएको छैन, त्यही भएर हामी त्यसमा त्यति धेरै आत्तिनु पर्ला जस्तो लाग्दैन। पछिल्लो समय एकदमै धेरै मान्छेहरू अध्ययन गर्नुभएका सिप अनेक सिपहरू भएको ज्ञानहरू आइडियाहरू भएको नेपालीहरू पनि फर्किराख्नु भएको छ, यहाँ उहाँहरूले व्यवसाय बढाइराख्नु भएको छ, फिजिकल्ली उहाँहरू नफर्किए पनि उहाँहरूले चाहिँ यहाँ आफ्नो देशमा व्यवसायहरू सञ्चालन गर्न सुरु गर्नुभएको छ। यसले गर्दाखेरि चाहिँ के सकारात्मक सन्देश दिन्छ भने म उदाहरणको लागि म अमेरिका बस्दा बस्दै म जापान बस्दा बस्दै अथवा म कतार बस्दा बस्दै केही व्यवसाय साना साना व्यवसाय नेपालमा सुरु गर्छु र त्यो व्यवसाय राम्रो हुँदै गएपछि म आफू फर्किन्छु भनेर चाहिँ नेपालीहरूले यो सुरु गर्नु भएको मलाई लाग्छ। अर्को चाहिँ धेरै नेपाली नागरिकहरूले अब यो मलाई हजुरलाई के भनौँ भने यो सबै कुरा प्राप्त भएपछि मान्छेलाई चाहिँ एउटा चिज आवश्यक देखिन्छ हजुर, त्यो भनेको सम्मान, उहाँलाई चाहिँ समाजले दिनुपर्ने चाहिँ मान होस् मान सम्मान हो जस्तो लाग्छ। त्यस कारणले धेरै नेपाली नागरिकहरू तपाईँले हेर्नुभयो भने विदेशमा चाहिँ अथवा चाहिँ आर्थिक आमदानी गरिसक्नुभएका एनआरएनएका धेरै साथीहरू पनि नेपालमा आएर व्यापार व्यवसाय गरेर नेपालमा बसिराख्नु भएको छ। यसको मतलब चाहिँ आफ्नो देश आफ्नो जन्म मातृभूमि जहाँ चाहिँ एउटा सम्मान पाइन्छ, एउटा चाहिँ आफूलाई जुन चाहिँ त्यो माटोसँग आफ्नो जीवन जोडिएको हुन्छ त्यस कारणले त्यसले कतै न कतै हामीलाई तान्छ भन्ने मलाई लाग्छ। त्यस कारणले म चाहिँ विदेशमा गएर विदेशमै सबै पलायन हुनुहुन्छ भन्दा पनि विदेशमा गएर केही कुराहरू सिकेर जहाँ चाहिँ हामीभन्दा डेभलप कन्ट्रीहरू छ त्यहाँ गएर सिकेर आएर यो देश बनाउनका लागि यो देशको नागरिकको जीवनस्तर उकास्नका लागि ती नेपाली नागरिकहरूले ठुलो योगदान गर्नुहुनेछ र हामी त्यसको लागि चाहिँ सरकार अत्यन्तै संवेदनशील हुनुपर्छ, राज्यले चाहिँ राज्य भएको महसुस गराउन सक्नुपर्छ नागरिकलाई, त्यो गराउने जिम्मेवारी चाहिँ हामी पोलिटिकल पार्टीहरूका ब्युरोक्रेसीको तपाईँ हामी मिडियाका साथीहरूको भएको कारणले म चाहिँ त्यस्तो नकारात्मक उसमा लाग्दैन। मलाई चाहिँ म अत्यन्तै यो केही न केही युवा पुस्ताले चाहिँ पोलिटिक्समा आएको हुनाले अब आउने वर्षहरूमा बिस्तारै चाहिँ विदेश जानलाई कम हुँदै जाने र विदेशमा बस्नुभएका सिक्नुभएका जान्नुभएका नागरिकहरू यो देशलाई समृद्ध बनाउनको लागि बिस्तारै बिस्तारै फर्किनुहुन्छ भन्ने कुरामा हामी चाहिँ सकारात्मक सोच्न सक्छौँ।
थोरै प्रसंगलाई मैले मोड्न चाहे, श्रमिकको सवालमा एउटा प्रश्न सोध्नुपर्ने भयो, वैदेशिक रोजगारीमा जानेका लागि फ्री भिसा फ्री टिकटको नीति प्रभावकारी हुन सकेको छैन, त्यो विषय यहाँलाई पनि थाहा छ। अहिले अधिकांश म्यानपारहरूले श्रमिकबाट मनलाग्दी पैसा उठाउने, त्यसको भरपाई समेत नदिने, श्रमिकको सुरक्षाको कुनै ग्यारेन्टी नगरिकन त्यसरी विदेश पठाइरहेको अवस्था छ। यो विषयलाई यहाँले हस्तक्षेप गर्नुहुन्छ अथवा यो विषयमा सुधार होला भनेर धेरैले अपेक्षा गरेको पनि अवस्था थियो, तर हालसम्म यो विषय सम्बोधन हुन सकेकै छैन, किन होला?
अब मैले हजुरलाई कहाँबाट सुरु गरौँ भने, श्रम मन्त्रालयमा थुप्रै कार्यविधिहरू, थुप्रै नीति नियमहरू, निर्देशिकाहरू केही सुधार गर्नुपर्ने, लङ टर्म प्रभाव पार्ने नीति नियमहरू सुधार गर्नुपर्ने कुराहरू छ। त्यसमा हामी एकदमै धेरै काम गरिरहेका छौँ। मैले यहाँलाई अब यो विदेश जाने विषय चाहिँ मेरो पहिलो एउटा प्रयासबाट म यहाँलाई जानकारी गराउन चाहन्छु। हामीले वैदेशिक रोजगार कार्यालय ताहाँचलबाट जुन श्रम स्वीकृति दिनुपर्छ श्रमिक भिसामा, वर्किङ भिसामा विदेश जान चाहनुहुने सबै नेपाली नागरिकले यो तपाईँको श्रम स्वीकृति लिएर जानुपर्ने हुन्छ। त्यसलाई हामीले विदेश जानु नै पर्दाखेरि, यो बाध्यात्मक अवस्थामा विदेश जानु पर्दाखेरि सबै नागरिकहरूलाई नठगिकन सजिलो तरिकाले, व्यवस्थित तरिकाले, सुरक्षित तरिकाले कसरी पठाउन सकिन्छ भनेर पहिलो प्रयास हामीले चाहिँ श्रम स्वीकृतिबाट सुरुवात गरेका हौँ। जुन राज्यले आफैले चाहिँ जिम्मेवारी लिएको ठाउँमै चाहिँ भ्रष्टाचार हुनु भएन, त्यही नै अनियमितता हुनु भएन, त्यही नै ढिलासुची हुनु भएन भनेर हामीले पहिलो प्रयास चाहिँ श्रम स्वीकृतिबाट गरिएको हो, जसलाई हामीले अत्यन्तै छिटो र सजिलो तरिकाबाट श्रम स्वीकृति दिने कोसिस गरिएको छ। अहिले पछिल्लो समय यो सर्वसाधारणलाई जानकारी भइसकेको विषय हो। अब त्यसबाट हाम्रा चाहिँ अर्का स्टेपहरू जुन यहाँले अहिले भनिराख्नु भएको छ, फ्री टिकट फ्री भिसाले एउटा के भाष्य निर्माण गरिदियो भने, फ्री टिकट फ्री भिसा भन्ने छ अनि यो चाहिँ अत्यन्तै राम्रो कार्यक्रम हो भन्ने जस्तो चाहिँ समाजमा पारिदियो। तर यसलाई चाहिँ हामीले 5 वर्षको भन्दा बढीको डाटा चाहिँ हामीले स्टडी गर्दाखेरि 4% मात्रै यसमा चाहिँ सफल भएको देखियो। 4% भन्दा बढी अहिले चाहिँ हजुरको हरेक वर्ष नयाँ मान्छे, पहिलो पटक विदेश जाने श्रमिक भनेर जाने मान्छेहरू 360,000 भन्दा बढी देखिनुहुन्छ भने, त्यसमा जम्मा 14-15,000 मान्छे मात्रै चाहिँ तपाईँको फ्री टिकट फ्री भिसामा गएको जस्तो देखियो। त्यसभन्दा त्यो 96% मान्छेहरू चाहिँ हजुरको काहीँ न काहीँ ठुलो सङ्ख्या रकम तिरेर गएको चाहिँ देखियो। यसलाई हामीले एउटा एभरेजमा अध्ययन गर्दाखेरि 3,00,000 भन्दा बढी पैसा तिरेर गएको, प्रति व्यक्ति 3,00,000 भन्दा बढी पैसा तिरेर जानु परेको यो बाध्यात्मक अवस्था देखिसकेपछि यसलाई हामीले अत्यन्तै संवेदनशीलताको रूपमा हेरेर यसमा स्टडी गरिसकेका छौँ। धेरै कामहरू यसको अगाडि बढिसकेको छ र यसलाई चाहिँ अब कसरी नियमन गर्ने र कसरी यसलाई चाहिँ यसको फ्री टिकट फ्री भिसा पनि निरन्तर चलिरहोस्, यो अझ बढावा दिन सकियोस्, यसलाई अझ बढाएर लिएर जान सकियोस्, जुन अहिले 4% छ यसलाई बिस्तारै 5-6-7 हुँदै 10-20-25% बढाउँदै लिएर जान सकियोस्, र जुन अहिले चाहिँ तपाईँ 96% मान्छेहरू चाहिँ ठगीको मारमा पर्नु भएको छ, उहाँहरूलाई चाहिँ कसरी त्यो व्यवसायहरूबाट नठगिने गरी चाहिँ त्यसलाई हामी नियमन अनुगमन र एउटा चाहिँ व्यवस्थित गर्न सकिन्छ भनेर यसको अत्यन्तै राम्रो काम भइरहेको छ। हामी केही समयमा नै यसको विषयमा सार्वजनिक गर्ने तयारी गरेका छौँ, अध्ययन भइरहेको छ।
आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग श्रम केन्द्रित भएर कुराकानी गरिरहेका छौं। मन्त्रीज्यू, कुराकानीलाई अगाडि बढ़ाउँ। जस्तो आगामी आर्थिक वर्षको बजेटको बुदा नम्बर 135 र 136 श्रम मन्त्रालयसँग सम्बन्धित विषयहरू समेटिएको छ, त्यहाँ भनिएको के छ भने, वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने, थप श्रम गन्तव्यहरू पहिचान गर्ने भनेर उल्लेख गरिएको छ। यो विषय आफैमा राम्रो त छ, तर अघि मैले सोधेको प्रश्न अनुसार चाहिँ थप व्यवस्थित गर्नुपर्ने कुरा पनि हो, तर युवालाई विदेश जान प्रेरित गर्ने भन्दा पनि स्वदेशमै श्रम रोजगारका क्षेत्र पहिचान गर्ने, उद्योग विस्तार गर्ने र रोजगारी सिर्जना गर्ने जस्ता विषयहरू अगाडि सारिएको भए प्रभावकारी हुन्थ्यो कि भन्ने आवाजहरू पनि सुनिन्छन्। यो विषयलाई कसरी हेर्नुहुन्छ यहाँले?
पक्कै पनि नेपालमा थुप्रै मन्त्रालयहरूले कसरी देशमा उद्योगहरू सञ्चालन गर्न सकिन्छ, रुग्ण उद्योगहरूलाई कसरी चाहिँ निरन्तरता दिन सकिन्छ, यसलाई नयाँ उद्योगहरू कसरी खोल्न सकिन्छ, यो विषयमा उद्योग मन्त्रालय अन्य कृषिसँग चाहिँ सम्बन्धित कृषिमा कसरी बढावा दिन सकिन्छ, युवा स्वरोजगारको कुराहरू छ, अब शिक्षा नीतिलाई कसरी चाहिँ हामीले सुधारेर लिएर जान सकिन्छ, यो विषयमा त एकदमै धेरै कामहरू भइरहेको छ। अब श्रम मन्त्रालयको तर्फबाट भन्नुपर्दा अवश्य पनि आफ्नो मन्त्रालयसँग अन्तर्गत विषयलाई चाहिँ श्रम मन्त्रालयले मध्यनजर गर्नै पर्ने हुन्छ। त्यसमा चाहिँ आन्तरिक रोजगारी सिर्जनाको लागि त मैले अघि पनि भने हामी अहोरात र यसमा काम गरिरहेका छौँ। हामी म संवाद गरिरहेको छु, म तपाईँको नयाँ पोलिसीहरूमा काम गरिरहेको छु, म पटक पटक सम्माननीय प्रधानमन्त्रीज्यूसँग चाहिँ हामी आन्तरिक रोजगारी कसरी सिर्जना गर्न सकिन्छ, यसरी गर्न सकिन्छ है, नेपाल चाहिँ डेभलप गर्न बाँकी छ र हामी सबै रोजगारीको खोजीमा रहनुभएका युवा पुस्ता छ उहाँहरूलाई यसरी काम गराउन सकिन्छ भनेर हामीले यसमा चाहिँ थुप्रै बहस रेगुलर चलाइरहेका छौँ। शिक्षा मन्त्रालयसँग सिटिभिटीलाई हामी कसरी चाहिँ अत्यन्तै फ्रुटफुल बनाउने भनेर हामीले छलफल गरिरहेका छौँ। धेरैभन्दा धेरै तालिम केन्द्रहरू सञ्चालन गरौँ जसले गर्दाखेरि चाहिँ तालिम सिकिसके पछाडि यही देशमा साना साना रोजगार स्वरोजगारहरू बन्न सक्ने, आफै साना साना व्यवसायहरू गर्न सक्ने मान्छेहरू पनि बढाएर लिएर जान सकिन्छ र आजको हाम्रो आवश्यकता बजारको माग के छ त्यो माग अनुसारको चाहिँ तालिमहरू दिउँ भनेर यसमा हामी काम गरिरहेका नै छौँ। तर त्यो भन्दै गर्दाखेरि जुन विदेश जाने क्रम छ यसलाई हामीले अहिले तुरन्तै अब रोक्न नसक्ने भएको कारणले चाहिँ कसरी सही गन्तव्य सुरक्षित गन्तव्य तपाईँको चाहिँ घटना दुर्घटना कम हुने आम्दानी बढी हुने ती देशहरूमा चाहिँ हावापानी राम्रो होस् त्यस्ता देशहरूसँग चाहिँ हामीले गन्तव्य मुलुकहरूसँग चाहिँ एउटा टाइअप गरेर कन्ट्राक्टहरू गरेर जानै पर्ने बाध्यतावश जानुपर्ने नेपाली नागरिकहरू सुरक्षित ठाउँमा जान सकोस् र उहाँहरूलाई चाहिँ कुनै घटना दुर्घटना नहोस् भनेर हेर्ने पनि त्यो सरकारको जिम्मेवारी हो दायित्व हो। त्यस कारणले हामीले नयाँ गन्तव्यको खोजी हो। यसले हामीले के बुझ्नुहुन्न भने हामीले सुरक्षित तरिकाबाट पठाउँ राम्रो यो देशहरूमा आम्दानी हुन्छ त्यो देशमा जान सकोस् कोही पनि नेपाली जानु पर्दा भनेर भन्नु भनेको चाहिँ विदेश जानलाई प्रोत्साहन गर्नु होइन, त्यसलाई चाहिँ जनतालाई तपाईँहरूको जस्तो यो सम्मानित तपाईँ एउटा इतिहास बोकेको रेडियो सञ्चार माध्यमहरूबाट यो अत्यन्तै राम्रोसँग 6743 वडामा बसोबास गर्नुहुने नेपाली नागरिकहरूलाई बुझाउनु पर्ने आवश्यकता छ, उहाँहरूलाई जानकारी गराउनु पर्ने आवश्यकता छ। किनभने हामीले गर्ने हरेक एक्टिभिटिजहरूलाई दुईटै पक्षबाट हेर्नुपर्छ, यसको सकारात्मक पक्ष के छ यसको नकारात्मक पक्ष के छ, यो निर्णय केका लागि भयो, आज यो निर्णय गर्न आवश्यक थियो कि थिएन, हामीले यसरी चाहिँ हेर्नुपर्ने भएको हुनाले मैले चाहिँ सम्पूर्ण नागरिकहरूलाई हामीले गर्ने कुनै पनि निर्णयको पाटाहरू दुवै पाटा अगाडि र पछाडि पल्टाएर हेर्दिन बुझिदिन पनि म अनुरोध गर्न चाहन्छु। किनभने हामी एक एकजना नेपाली नागरिकहरू जो दूर दराजमा हुनुहुन्छ, कालीकोटमा हुनुहुन्छ, रुकुम रोल्पामा हुनुहुन्छ, मधेसमा हुनुहुन्छ, पूर्वमा हुनुहुन्छ, हिमाली क्षेत्रमा हुनुहुन्छ, सबै नेपाली नागरिकको विषयमा हामी निर्णय गर्नुपर्ने भएको हुनाले हामी त्यसलाई मध्यनजर गरेर त्यसलाई अध्ययन गरेर गरेको हुनाले यो चाहिँ विदेश जानलाई प्रोत्साहन गरिएको होइन र त्यो नेपाल सरकारले कहिल्यै पनि गर्दैन, म हजुरलाई यति भन्न सक्छु।
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद मन्त्रीज्यू।
हस्, धेरै धन्यवाद छ मलाई पनि यहाँको, मैले अघि पनि भने एउटा इतिहास बोकेको रेडियोसँग सम्भवतः मेरो पहिलो नै एउटा मन्त्रीको हैसियतले यो आफ्ना केही कुरा राख्ने मौका दिनुभयो। म अन्तिममा श्रोता वर्गलाई हामी आज लुम्बिनी प्रदेशको बुटवलमा कार्यक्रम श्रमदान रोजगार मेला समापन गर्दैछौँ भने भोलि सुर्खेतमा सुरुवात गर्दैछौँ, 27 र 28 गते हामी सुदूरपश्चिममा धनगढीमा गर्दैछौँ भने 29 र 30 गते बागमती प्रदेशको ललितपुर जिल्लाको पाटन बहुमुखी कलेजको प्राङ्गणमा गरेर यो कार्यक्रमको अन्त्य हुँदैछ। यसमा सबै सम्भव भएसम्म नागरिकहरूलाई जोडिएर आफ्ना सुझाव र आफ्ना गुनासाहरू अनि आफ्ना केही आइडियाहरू छन् भने दिने र आफूले पनि केही सिक्ने त्यो मौका लिइदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु। धन्यवाद।
आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले श्रम केन्द्रित विषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।